यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म रमेश टमाटा। शुरूमा प्रमुख समाचार। गत भदौ 23 र 24 गते घटनाका सम्बन्धमा अनुसन्धान गर्न पूर्व न्यायाधीश गौरी बहादुर कार्कीको अध्यक्षतामा 3 सदस्यीय उच्च स्तरीय जाँचबुझ आयोग गठन गर्ने मन्त्री परिषदको निर्णय। नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा मनोज सिलवाल नियुक्त। विधिको शासनलाई मजबूत बनाउन सरकार दृढ़ रहेको प्रधानमन्त्री सुशीला कार्कीको भनाई। जेएनजी प्रदर्शनका क्रममा औद्योगिक तथा व्यापारिक प्रतिष्ठानमा 80 अर्ब रूपियाँ भन्दा बढ़ीको क्षति भएको प्रारम्भिक अनुमान। नागरिकता ऐन 2063लाई संशोधन गर्न बनेको विधेयक राष्ट्रपति रामचन्द्र पौडेलद्वारा प्रमाणीकरण। र गाजामा इजरायलले गरेको आक्रमणमा परि कम्तीमा 46 जनाको मृत्यु। समाचार अब विस्तारमा। सरकारले गत भदौ 23 र 24 गतेको घटनाबारे अनुसन्धानका लागि उच्च स्तरीय न्यायिक जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले पूर्व न्यायाधीश गौरी बहादुर कार्कीको अध्यक्षतामा 3 सदस्यीय आयोग बनाएको गृहमन्त्री ओम प्रकाश अरियालले जानकारी दिनुभयो। समितिमा पूर्व एआईजी विज्ञानराज शर्मा र कानूनविद विश्वेश्वर प्रसाद भण्डारी सदस्य रहेका छन्। समितिलाई 3 महिनाको समय दिइएको मन्त्री अरियालले जानकारी दिनुभयो। यस्तै मन्त्री परिषद बैठकले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हितेन्द्र देवसाक्यलाई हटाएर पूर्व उप कार्यकारी निर्देशक मनोज सिलवाललाई नियुक्त गर्ने निर्णय गरेको छ। साक्यलाई जल तथा ऊर्जा आयोगको विशिष्ट श्रेणीको विज्ञ पदमा नियुक्त गर्ने निर्णय गरेको मन्त्री अरियालले जानकारी दिनुभयो। यसैगरी सरकारले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी प्रमुखमा एआईजी डाक्टर मनोज केसीलाई नियुक्त गरेको छ। प्रधानमन्त्री सुशीला कार्कीले निजी क्षेत्रलाई कठिन परिस्थितिबाट दृढ़ताका साथ उठ्न आह्वान गर्दै सरकार पूर्ण साथमा रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज निजी क्षेत्रका प्रतिनिधिहरूसँग भएको छलफलमा प्रधानमन्त्री कार्कीले हालैको जेएनजी प्रदर्शनका क्रममा व्यापारिक प्रतिष्ठान तथा उद्योगमा ठूलो क्षति पुगेको भन्दै राज्य र निजी क्षेत्र सामु साझा चुनौती आएको बताउनुभयो। छलफलमा अर्थमन्त्री रामेश्वर खनालले मुलुकको अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रको सक्रिय सुझावलाई आधार बनाएर छिट्टै सुधारात्मक प्याकेज घोषणा गरिने जानकारी दिनुभयो। गृहमन्त्री ओम प्रकाश अरियालले द्वन्द्व थप नबढ़ने गरी सन्तुलन कायम गर्ने जिम्मेवारी गृह प्रशासनले सम्हाल्ने स्पष्ट पार्नुभयो। मुख्य सचिव एकनारायण अरियालले अर्थतन्त्रलाई पुनरुत्थान गर्न तत्काल कदम चाल्नुपर्ने आवश्यकता उम्ल्याउँदै हरेक मन्त्रालयले निजी क्षेत्रलाई प्रोत्साहन हुने गरी काम गर्ने बताउनुभयो। गत भदौ 23 र 24 गते भएको जेएनजी प्रदर्शनका क्रममा नेपाली कांग्रेसका 48 जिल्ला कार्यालयमा क्षति भएको पार्टीले जनाएको छ। पार्टी सभापति शेरबहादुर देउवा सहित उपसभापति, महामन्त्री, सहमहामन्त्री, केन्द्रीय सदस्य, प्रदेश सभापति लगायत नेताहरूका 95 निवासमा आगजनी, तोड़फोड़ र लुटपाट भएको कांग्रेसले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ। नेकपा माओवादी केन्द्रले मौजूदा केन्द्रीय समिति विघटन गरी महाधिवेशन आयोजक समिति बनाउने प्रस्ताव आसन्न केन्द्रीय समिति बैठकमा लैजाने निर्णय गरेको छ। पार्टी मुख्यालय पेरिस्टाडामा आज बसेको पदाधिकारी बैठकले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको संयोजकत्वमा महाधिवेशन आयोजक समिति बनाउने प्रस्ताव केन्द्रीय समितिको एजेण्डाका रूपमा प्रस्तुत गर्ने निर्णय गरेको उपाध्यक्ष एवं प्रवक्ता अग्नि प्रसाद सापकोटाले जानकारी दिनुभयो। बैठकमा अध्यक्ष प्रचण्डले वर्तमान परिस्थितिबारे ब्रिफिङ गर्दै पार्टी नयाँ स्वरूपबाट अघि बढ़नुपर्ने प्रस्ताव राख्नु भएको थियो। यसैबीच विशेष महाधिवेशन सम्बन्धी प्रस्तावमाथि छलफल गर्न माओवादीले यही असोज 8 गते स्थायी समिति र 9 गते केन्द्रीय समितिको बैठक बोलाएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता सम्बन्धी विधेयक आज प्रमाणीकरण गर्नुभएको छ। संघीय संसदको दुवै सभाबाट पारित भई प्रमाणीकरणका लागि पेश भएको नागरिकता ऐन 2063लाई संशोधन गर्न बनेको विधेयक संविधान बमोजिम प्रमाणीकरण गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोग र लोकसेवा आयोगले वार्षिक प्रतिवेदन पेश गरेका छन्। राष्ट्रपतिको कार्यालयमा आयोजित कार्यक्रममा लोकसेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीले नेपालको संविधानको धारा 294 बमोजिम आयोगको आर्थिक वर्ष 2081-82 को वार्षिक प्रतिवेदन पेश गर्नुभयो। यसैगरी आजै अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईले आर्थिक वर्ष 2081-82 को वार्षिक प्रतिवेदन पेश गर्नुभयो। ऊर्जा जलस्रोत तथा सिंचाई भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का सम्झौता भएका तर लामो समयदेखि काम नभई जीर्ण अवस्थामा रहेका आयोजना राख्न नहुने धारणा व्यक्त गर्नुभएको छ। नेपाल निर्माण व्यवसायी महासंघका प्रतिनिधिसँग आज भएको भेटमा उहाँले काम नगरेर वर्षौंसम्म आयोजना अल्पत्र पार्ने निर्माण व्यवसायी संघको ठेक्का तोडिने प्रष्ट पार्नुभयो। जेएनजी प्रदर्शनका क्रममा क्षतिग्रस्त भए पनि वैदेशिक रोजगार विभागले श्रम सम्बन्धी सेवा निरन्तर दिइरहेको छ। गत भदौ 23 र 24 गते भएको प्रदर्शनले आगजनी र तोडफोड़ भएको ताहाचलस्थित वैदेशिक रोजगार विभागमा सुरक्षित रहेका केही कोठालाई व्यवस्थापन गरेर सेवा सञ्चालन भइरहेको विभागले जनाएको छ। राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा समसामयिक अवस्थामा राष्ट्रिय सभाको भूमिका विषयमा छलफल भएको थियो। सिंहदरबारस्थित संघीय संसद सचिवालयमा आज बसेको बैठकमा राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले 18 अधिवेशन समापनका सन्दर्भमा नियमित बैठक बस्न नसकेकाले उक्त अधिवेशनमा भएका काम कार्यवाही सार्वजनिक गर्न निर्देशन दिनुभएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। एकैछिन विज्ञापन र सन्देश।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले। मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटीसीको अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
ए हो त है, मेरो वाइफ त कति स्मार्ट। अब त रातै
अब रात तपाईँको
नेपाल टेलिकम राष्ट्रको संचार।
अब बाँकी समाचार। गत असार 24 र साउन 14 गते लेहेन्दे खोलामा आएको बाढ़ीका कारण क्षति पुर्याएको स्याप्रोवेशी रसुवागढ़ी सड़क मरमत गरिएको छ। सड़क विभाग र रसुवागढ़ी जलविद्युत आयोजनाको संयुक्त सहयोगमा सड़क मरमत गरिएपछि भोटेकोशी खोलाको नजिकबाट यातायात आवत जावत खुलाइएको छ। खोलामा पानीको बहाव नबढ़ुञ्जेलसम्म मात्र हिउँदियामभरका लागि यातायात सञ्चालन सहज हुने जनाइएको छ। यसैबीच गोसाईकुण्ड गाउँपालिका 3 कुलुङ स्थित ठाडो खोलामा रहेको पक्की पुलको पर्खालका जग जोखिम भएपछि जोखिम हटाउन थालिएको गल्छी मैलुङ रसुवागढ़ी राजमार्ग सुधार आयोजनाका इन्जिनियर कुमार विक्रम पराजुलीले जानकारी दिनुभयो। एक वर्ष अघिको बाढ़ी पहिरोले क्षति भएपछि अस्थायी रूपमा निर्माण गरिएको बीपी राजमार्ग अवरूद्ध हुन नदिन पुनः मरमत गरिने भएको छ। राजमार्गको क्षतिग्रस्त सड़क पुनः मरमत गर्ने गरी काम अगाडि बढ़ाइने डिभिजन सड़क कार्यालय भक्तपुरले जनाएको छ। नेपाल भारत सीमा नाकाहरूमा यति बेला दशैं तिहार लगायतका चाड़पर्व मनाउन स्वदेश फर्किने प्रवासी नेपालीको चाप बढ़न थालेको छ। भारतमा रोजगारीका लागि गएका नेपाली खेतीपाती तथा नवरात्री दशैं तिहार जस्ता पर्व मनाउन घर फर्कदा सीमामा भीड़ मात्र बढ़ेको छैन, ठगी र लुटपाटको जोखिम समेत बढ़ेको छ। कञ्चनपुरबाट संवाददाता हरिशचन्द्र बागको रिपोर्ट।
भारतमा पसिना बगाएर रोटीरोजी कमाउने लाखौं नेपाली नागरिक बर्खे खेती भित्राउने बेला र नवरात्रा दशैं तिहार जस्ता ठूला पर्व नजिकै गर्दा घर फर्किन थालेका हुन् प्रवासबाट स्वदेश फर्किएका नेपाली नागरिकहरू।
दशैं आयो होइन, नवरात्र अलि पूजापाठ, त्यसको लागि अब घर फर्क्यो, 15 दिनपछि गइहाल्यो।
नेपालीहरूको मान चाड दशैं मनाउनु पर्यो, अब आमा बाउले पनि बोलाइरहेछन् छोरा आऊ आफ्नै गाउँ फर्केर।
दशैं मनाउन
महान पर्व, यो नवरात्री पर्वको लागि देवताल जान लागेका छौँ पाठ पूजाको लागि नवरात्री पूजा।
सुदूर पश्चिम कर्णाली र लुम्बिनीका लाखौं नागरिक वर्षौंदेखि भारतीय रोजगारीमा आश्रित छन्। मौसमी कामसँगै खेतीपातीका समयमा घर फर्कने, बाँकी समयमा भारत पस्ने बाध्यता यहाँका धेरैको नियति बनेको छ। कमाई लिएर फर्किँदा कोही उत्साहित हुन्छन् त कोही भावुक। सीमा नाकाबाट नेपाल प्रवेश गर्ने यात्रुको पीड़ा भने अझै कम भएको छैन। स्वदेश फर्क फर्किएका अन्य नेपाली नागरिकहरू
इन्डियादेखि आउँदाखेरिमा पनि भारू 25,000 भन्दा माथि ल्यायो भने जफत अथवा त्यहाँ कब्जा गर्ने रहेछ, त्यसको स्पष्टीकरण दिनुपर्ने रहेछ। सारा बेहाल छ, अहिले धेरै गाह्रो स्थिति छ।
3,000 रुपियाँ मरेर अहिले तिर दिए, चारजना, दुईटा मेरा छोरा छन्, एउटा मेरी छोरी छ। यो त्यसरी आएर अहिले केही छैन सामान भनेपछि फाटा टुट्न त ल्याउनै पर्यो, त्यति नगरेर ढाक्ने विषय पनि छैन। हामीलाई यस्तो सङ्कटमा छौँ।
त्यो म्याजिक हुन्छ नि त, उसले आफ्नो पेटी सेटी लोड गरेर अब नजाउ नजाउ दडागिरी देखाउन लायो, के गर्न लायो, फेरि रिसायौँ हामीहरू। म चाहिँ माथिबाट चढेर फेरि आफ्नो पेटी तल झारे।
दैनिक हजारौं नागरिक फर्किने भएकाले सुरक्षा निकाय उच्च सतर्कतामा छन्। प्रशासनले पहेलो नम्बर प्लेट भएका भारतीय गाड़ीहरू नेपाली बजारमा प्रवेश रोक लगाएको छ। यसैबीच यात्रुहरू ठगिने लुटिने जोखिम न्यूनीकरणका लागि सीमा नाकामा नागरिक सहायता कक्ष स्थापना गरिएको छ। सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक डम्बर बहादुर विक:
इन्डियाबाट आउने नेपाली दाजुभाइहरूले सीमा नाकामा केही समस्याहरू पाइरहनु भएको छ कि, विगतमा पाएको समस्या फेरि पुनरावृत्ति हुन्छ कि भन्ने हिसाबले, अहिलेको बदलित परिस्थितिमा कुन तरिकाले झन् व्यवस्थित गर्न सकिन्छ भन्ने हिसाबले यही सीमा नाकामै खटिएका प्रहरी हाम्रा सुरक्षा कर्मीहरूलाई ब्रिफिङ गर्ने, निर्देशन दिने र नागरिक मैत्री काम गर्ने, बोली व्यवहार गर्ने र विनाशरहित तरिकाले काम गर्ने हिसाबले अहिले हामी त आएको।
सुरक्षा सतर्कताका बीच फर्किएका मजदूरले गाउँ बस्तीमा चहल पहल थप्ने अपेक्षा गरिए पनि दीर्घकालीन समाधान भने स्वदेशमै रोजगारीका अवसर सिर्जना गरेर मात्र सम्भव देखिन्छ। हरिश चन्द्र बाग, रेडियो नेपाल, कञ्चनपुर।
अब अन्तर्राष्ट्रिय समाचार। इजरायलले गाजामा जारी राखेको आक्रमणमा परि आज कम्तीमा 46 प्यालेस्टिनीको मृत्यु भएको छ। गाजामा भोकमरी र उचित उपचार नपाएर बालबालिकाको पनि मृत्यु हुने गरेको तथ्याङ्क छ। इजरायली सेनाले गाजा क्षेत्रमा तीव्र आक्रमण जारी राख्नुका साथै त्यहाँका बासिन्दाहरूलाई जबरजस्ती लखेट्ने गरेका बताइएको छ। इजरायल गाजा द्वन्द्वका क्रममा हालसम्म 65,000 भन्दा बढ़ी प्यालेस्टिनीले ज्यान गुमाइसकेका छन्। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
हालै भएको प्रदर्शनका क्रममा औद्योगिक तथा व्यापारिक प्रतिष्ठानको 80 अर्बदेखि 1 खर्बसम्मको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। प्रधानमन्त्री सुशीला कार्कीसँग आइतबार भएको छलफलमा निजी क्षेत्रका प्रतिनिधिहरूले क्षतिको उल्लेख गर्दै आफूहरू थप सबल भएर अघि बढ़ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। छलफलमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रारम्भिक अनुमान अनुसार निजी क्षेत्रको 80 अर्बदेखि 1 खर्बसम्मको क्षति भएको जानकारी गराउनुभयो। अध्यक्ष ढकालले हरेक आन्दोलनमा व्यावसायिक प्रतिष्ठानलाई लक्षित गरी तोडफोड र आगजानी हुने गरेको उल्लेख गर्दै त्यसबाट बचाउन विशेष व्यवस्था गर्नुपर्ने बताउनुभयो। यसपटकको आन्दोलनका क्रममा जेएनजी अभियानसँग जोडिएका व्यक्तिहरू नभई अरूले लुटपाट र आगजनी गरेको हुन सक्ने आशंका व्यक्त गर्दै लुटपाट र आगजनीमा संलग्नलाई अनुसन्धान गरेर तत्काल कार्यवाहीको दायरामा ल्याउनु पर्नेमा अध्यक्ष ढकालले जोड़ दिनुभयो। छलफलमा नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले राजनीतिक परिवर्तनका लागि भएका आन्दोलनका प्रत्येक चरणमा निजी क्षेत्र सबैभन्दा बढ़ी मारमा पर्ने गरेको उल्लेख गर्नुभयो। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले सम्पत्तिको सुरक्षा लगानीमा विश्वास जगाउन सरकारले विशेष एकीकृत सुरक्षा योजना ल्याउनुपर्ने बताउनुभयो। अघिल्लो कारोबार दिन बिहिबार 6% घटेको नेपाली शेयर बजार आइतबार 4.44% बढेको छ। आइतबार 111 अङ्क बढेसँगै नेप्से परिसूचक 2623 अङ्कमा कायम भएको छ। आइतबार 329 कम्पनीहरूका 2,32,000 किता शेयरहरू 9,17,95,73,000 रूपियाँमा किनबेच भएका छन्। पोखरा पर्यटन परिषदले पर्यटन पुनरुत्थानका लागि पहल गरिदिन नेपाल राष्ट्र बैंकका गवर्नर डाक्टर विश्वनाथ पौडेलसँग आग्रह गरेको छ। परिषदका अध्यक्ष तारानाथ पहरी नेतृत्वको टोलीले आइतबार काठमाडौँमा गवर्नर पौडेललाई ध्यानाकर्षण पत्र बुझाउँदै पर्यटन पुनरुत्थानका लागि आवश्यक पहल गरिदिन आग्रह गरेको हो। पर्यटन व्यवसायको मुख्य यामको शुरूआत हुने लाग्दा भएको घटनाबाट सबैभन्दा बढी असर पोखराका पर्यटन व्यवसाय तथा उद्योगीहरूमाथि परेको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ। परिषदले पर्यटन उद्योगलाई दिइने कर्जाको किस्ता तिर्ने अवधि कम्तीमा 25 वर्षको हुने गरी कर्जाको पुनर्संरचना र पुनर्तालकीकरण गरिनुपर्ने, साना तथा मझौला पर्यटन व्यवसायलाई पुनरुत्थान गर्नका लागि 15 लाखसम्म कम्तीमा 5 वर्षसम्मका लागि 0 ब्याजदरमा व्यवसाय जीवन रक्षा कर्जा प्रदान गर्नुपर्ने आग्रह गरिएको छ।
आर्थिक समाचारको साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
वेस्ट इण्डिज विरूद्धको ऐतिहासिक युनिट कप T20 अन्तर्राष्ट्रिय श्रृंखलाका लागि युए जाने नेपाली क्रिकेट टोलीले भिसा प्राप्त गरेको छ। भिसा पाएसँगै टोली सोमबार युए प्रस्थान गर्ने भएको छ। नेपाली टोली शुक्रबार युए प्रस्थान गर्ने तयारीमा थियो, तर भिसा नआउँदा टोली उड्न पाएको थिएन। क्यानले आइतबार विज्ञप्ति जारी गर्दै टोलीको भिसा आएको र सोमबार युए प्रस्थान गर्ने जानकारी दियो। नेपाल वेस्ट इण्डिज पहिलो पटक T20 श्रृंखलामा प्रतिस्पर्धा गर्दैछन्। श्रृंखला सेप्टेम्बर 27 30 संयुक्त अरब इमिरेसन युएको शारजाह क्रिकेट मैदानमा हुनेछ। नेपालले यो श्रृंखलालाई आईसीसी T20 विश्वकप एसिया छनौटको तयारी कार्यक्रम लिएको छ। नेपाल रोहित कुमार पौडेल र वेस्ट इण्डिज अखिल हुसिनको कप्तानीमा मैदान उत्रिनेछन्। अखिल नेपाल फुटबल संघ एन्फाले शहीद स्मारक ए डिभिजन लीगका टोलीलाई लीग र U16 लीगका बारेमा छलफल गर्न यस महिनाको अन्तिममा बैठक राखेको छ। झेन्जी आन्दोलनका कारण U16 लीग र ए डिभिजन लीगको छलफल स्थगित भएको थियो। एन्फाले U16 लीग पुनः शुरू गर्ने विषयमा छलफल गर्न भदौ 30 र ए डिभिजन लीगको बारेमा छलफल गर्न डाकेको बैठक स्थगित गरेको थियो।
खेल समाचारको साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम। आगामी 24 घण्टामा कोशी प्रदेशको तराई र पहाड़ी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। गत भदौ 23 र 24 गते घटनाका सम्बन्धमा अनुसन्धान गर्न पूर्व न्यायाधीश गौरी बहादुर कार्कीको अध्यक्षतामा 3 सदस्यीय उच्च स्तरीय जाँचबुझ आयोग गठन गर्ने मन्त्री परिषदको निर्णय, नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा मनोज सिलवाल नियुक्त, विधिको शासनलाई मजबूत बनाउन सरकार दृढ़ रहेको प्रधानमन्त्री सुशीला कार्कीको भनाई, जीएनजी प्रदर्शनका क्रममा औद्योगिक तथा व्यापारिक प्रतिष्ठानमा 80 अर्ब रूपियाँ भन्दा बढ़ीको क्षति भएको प्रारम्भिक अनुमान, नागरिकता ऐन 2063 संशोधन गर्न बनेको विधेयक राष्ट्रपति रामचन्द्र पौडेलद्वारा प्रमाणीकरण र गाजामा इजरायलले गरेको आक्रमणमा परि कम्तीमा 46 जनाको मृत्यु। हवस्त, राति 9 बजेको समाचार सकियो। 10 बजे हिन्दी भाषामा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।